यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। कालापानी, लिपु लेक र लिम्पियाधुरा लगायतका सीमा विवाद सम्बन्धमा राष्ट्रिय सभामा दर्ता भएको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत। आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टद्वारा जानकारी। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वार तय गर्न र प्रतिनिधि सभाको सभामुखबारे निर्णय गर्न नेकपा सचिवालयको बैठक आज बस्दै। राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न राजनैतिक दलसँग तालमेलका लागि पहल गर्ने नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको निर्णय। सूचना प्रविधि विधेयकका विषयमा फैलाइएका भ्रममा नपर्न संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाको आग्रह। र इराकको राजधानी बगदाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र प्रहारमा अर्धसैनिक बल पीएमएफका 7 जनाको मृत्यु। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक आज बिहान बस्ने भएको छ। बैठकमा माघ 9 गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेद्वार तय गर्न तथा प्रतिनिधि सभाको सभामुखबारे निर्णय गर्ने बारेमा छलफल हुने नेकपाले जनाएको छ। सचिवालय बैठक आज बिहान 8:30 बजे बस्ने प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। त्यसअघि हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका उम्मेद्वारबारे छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन। बैठकपछि हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उठाइने उम्मेद्वारको नामको प्रस्तावमाथि छलफल भए पनि आज बिहान निर्णय गर्ने गरी बैठक बस्ने जानकारी दिनुभयो।
माघ 9 गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेद्वारहरूको बारेमा छलफल गर्यो। विभिन्न प्रदेशहरूको उम्मेद्वारहरूको सन्दर्भमा विभिन्न प्रस्तावहरू र सुझावहरूमाथि छलफल गर्यौं, तर सबै प्रस्ताव र छलफलहरूमाथि आज नै निष्कर्ष निकाल्ने काम भइसकेको छैन। भोलि बिहान 8:30 बजे फेरि सचिवालयको बैठक बस्दैछ। बैठकले यही 20 गते उम्मेद्वारी प्रस्तुत गर्ने राष्ट्रिय सभाका सदस्यका उम्मेद्वारहरूको सूचीलाई अन्तिम रूप दिनेछ। अरू कुनै एजेण्डामा आज हामी प्रवेश गरेनौ। राजपासँग त 2टा सीट दिने भन्ने बारेमा त हाम्रो टुङ्गो भइ नै सकेको छ। त्यस बाहेक अरू उम्मेद्वारहरूको सन्दर्भमा नै हाम्रो छलफल केन्द्रित भएको
हो। प्रतिनिधि सभामा झण्डै 2/3 को संख्या रहेको नेकपामा सभामुख बारे शीर्ष नेताबीच सहमति हुन नसकेका कारण सभामुख चयनमा ढिलाइ भएको छ भने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट आकांक्षीहरू धेरै देखिएका छन्। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको हिजो बसेको बैठकमा राष्ट्रिय सभा सदस्यको उम्मेद्वारहरूको छनौट र समसामयिक विषयमा छलफल भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार चयन गर्न केन्द्रीय कार्य समितिका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा विभिन्न राजनैतिक दलहरूसँग आवश्यक सहकार्य र तालमेलका लागि पहल गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ। यस्तै बैठकले उखु किसानहरूको रकम तत्काल भुक्तानी गर्नका लागि प्रभावकारी पहल गर्न सरकारसँग माग गरेको कार्यालयका मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। राष्ट्रिय सभाको हिजोको बैठकले कालापानी, लिपुलेख र लिम्पियाधुरा लगायतका सीमा विवाद सम्बन्धमा राष्ट्रिय सभामा दर्ता भएको संकल्प प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा संकल्प प्रस्तावमा उठेका जिज्ञासाहरूको जवाब दिनुहुँदै परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले सरकार राष्ट्रिय हितप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। परराष्ट्र मन्त्री गेवालीले गत नोभेम्बर 2 भारतले कालापानी सहितको क्षेत्रलाई समेटेर नक्सा सार्वजनिक गरेपछि परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालकै हो भन्नेमा सरकार प्रष्ट रहेको र एकतर्फी नक्सा नेपाललाई मान्य नहुने विषयको जानकारी नोभेम्बर 6 कूटनैतिक नोट मार्फत भारत सरकारलाई जानकारी गराएको बताउनुभयो।
ने कालीलाई पश्चिम काली भन्दै लिपुलेखबाट निस्कने नदीलाई सीमा नदी मानिएको अवस्था, दोस्रो त्यो कुरालाई पनि अनुमोदन गर्दै अथवा त्यसलाई पनि व्यवस्था गर्दै त्योभन्दा धेरै तल पानी ढलोलाई आधार बनाएर लिपुलेख समेत त्यो नदी समेत र कालापानी जहाँ अहिले भारतीय सेनाको क्याम्प बसेको छ त्यसलाई समेत पश्चिमतिर पारेर यसरी सीमामा चाहिँ पहिला नक्सा मार्फत र पछि क्रमशः व्यवहारबाट त्यो ढंगले नेपालको भूमि अतिक्रमित भएको इतिहासहरू तथ्यहरू प्रमाणहरूले त्यो देखिन्छ।
परराष्ट्र मन्त्री गेवालीले सीमा विवादको विषय कूटनीतिक माध्यमबाट समाधान गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको उल्लेख गर्नुभयो। यसअघि संकल्प प्रस्तावमाथिको छलफलमा सांसदहरूले लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायतको सीमा विवाद राजनैतिक र कूटनीतिक तहबाट वार्ताका माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभयो। सांसद राधेश्याम अधिकारीले सीमा विवाद प्रधानमन्त्रीकै तहबाट कूटनीतिक र राजनैतिक माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो। सांसद खगेन्द्र प्रसाद पुरीले भारत सरकारले गत कार्तिक 16 प्रकाश नक्साका विषयमा नेपाल सरकारले स्पष्ट धारणा राखिसकेको उल्लेख गर्नुहुँदै सीमा समस्या वर्तमान सरकारले सिर्जना गरेको नभई पुरानो समस्या भएकाले सबैको प्रयासबाट यसलाई समाधान गर्नुपर्ने बताउनुभयो। सांसद विशेष चन्द्र लालले सीमा विवादका विषयमा सरकारले गरिरहेको प्रयास सकारात्मक रहेको बताउनुभयो। सांसद प्रमिला कुमारीले सीमा विवादका विषयमा उच्च स्तरको एकता कायम भइसकेको हुँदा राष्ट्रिय तहमा वार्ताका माध्यमबाट कूटनीतिक तवरले समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। सांसद जीवन बुढाले सीमा विवाद आम जनताको सरकारको विषय भएकाले यसलाई मुलुकको सामूहिक बहसको विषय बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। कालापानी, लिपुलेख र लिम्पियाधुरा लगायतका क्षेत्रको सीमा विवाद सम्बन्धी विषयमा सांसद खिमलाल भट्टराई प्रस्तावक र सांसद सरिता प्रसाई समर्थक रहनुभई संकल्प प्रस्ताव दर्ता गर्नुभएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिनुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा समय लिनुभई उहाँले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताउनुभयो। उहाँले चिनी उद्योगी र उखु किसानका प्रतिनिधि बीचमा छलफल गरिएको र चिनी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न निर्देशन दिएको बैठकमा जानकारी दिनुभयो। उखु किसानका 11 बुँदे मागमा सरकार गम्भीर रहेको र समग्रमा उखु खरिद र बिक्रीलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टले प्रष्ट पार्नुभयो। मन्त्री भट्टले लुम्बिनी र बिरगन चिनी कारखानालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृह कार्य भइरहेको पनि जानकारी दिनुभयो। उहाँले विदेशबाट चिनी आयात गर्दा 40% भन्सार बढ़ाएको र चिनी ल्याउन प्रतिबन्ध लगाइएको बताउनुभयो। बैठकमा सांसदहरू रमेश प्रसाद यादव, बलराम बास्कोटा, प्रकाश पन्थ, रामप्रीत पासवान, डाक्टर विमला राई पौडेलले वर्षैपछि उखु किसान र चिनी मिलको समस्या दोहोरिने हुँदा दीर्घकालीन समाधान खोज्न सुझाव दिनुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सूचना प्रविधि विधेयकका विषयमा फैलाइएका अफवाह र अनावश्यक भ्रममा नपर्न सबैसँग आग्रह गर्नुभएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले विधेयकमा भएका प्रावधानको अपव्याख्या गरी जनतामा भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो। उहाँले पूर्वाग्रह नराखी विधेयकले व्यवस्था गरेका प्रावधानहरूका बारेमा टिप्पणी गर्न राजनैतिक दलका नेता तथा अन्य सरकारवालाहरूसँग आग्रह समेत गर्नुभयो।
यो सूचना प्रविधि विधेयकको विषयमा बढ्दै नकारात्मक हल्लाहरू चलेको अथवा भ्रमहरू सिर्जना गरिएको देखियो। तथ्यहरू छोप्ने, भ्रमहरू सिर्जना गर्ने त्यो खालको कुरा चाहिँ देखिया छ। मेरो आग्रह र अनुरोध के छ भने कोही पनि नेताहरूले बोल्दा कानूनी प्रबन्ध के छ त्यसभित्र रहेर बोल्नु पर्यो नि। त्यो हिसाबले जाँदा हुन्छ, बजार हल्लाको भरमा वा पूर्व दृष्टिकोणको आधारमा यो विषय गरौं भन्ने हुँदैन। जिस्क्याएको, होच्याएको, मानमर्दन गरेको कुराको सन्दर्भमा सरकारले सबलाई तह लाउन लिएर आयो, यस्तो होइन। हामी बेरोकटोक यो चलोस् भन्ने चाहन्छौ। ओपन सोसाइटीको जुन मान्यता छ त्यो चलोस्।
सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता दर्ता हुनुपर्ने, कसैलाई होच्याएको जिस्क्याएको आरोपमा सरकारले जो कोहीलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने जस्ता प्रावधान रहेको भनी हल्ला फैलाएर सरकारको बदनाम गर्न खोजिएको मन्त्री बास्कोटाले बताउनुभयो। उहाँले संसदीय समितिमा छलफल हुँदा प्रतिपक्षी दलका सांसदहरूले राखेका विभिन्न 8 सुझावहरू समावेश गरी विधेयकलाई परिमार्जनसहित पारित गरिएको र संविधानले व्यवस्था गरेको अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कुनै प्रावधान भए संसदमा छलफल हुँदा त्यसमा संशोधन गर्न सकिने समेत स्पष्ट पार्नुभयो। पत्रकारको एक प्रश्नको जवाफमा मन्त्री बास्कोटाले उखु उत्पादक किसानका समस्या समाधान गर्नका लागि सरकारले दिएको अनुदान रकम सिधै सम्बन्धित किसानको बैंक खातामा जाने गरी वैकल्पिक व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सरकारले काठमाण्डु चक्रपथको कलंकी महाराजगंज धोबीखोला खण्डको सड़क सीमा 31 मिटर कायम गरी आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको यही पुष 14 गतेको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले चीन सरकारको सहयोगमा सञ्चालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि सड़कको सीमा निर्धारण गरी आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो। मन्त्री बास्कोटाका अनुसार मन्त्री परिषद बैठकले जलविद्युतसँग सम्बन्धित आयोजना तथा कम्पनीबाट अनुरोध भई आएका 9 जलविद्युत आयोजनाको उत्पादन प्रसारण वितरण र विस्तारका लागि जग्गा प्राप्ति ऐन बमोजिम जग्गा प्राप्त गर्ने र त्यसको प्रारम्भिक कार्यवाहीका लागि अधिकारी तोक्ने राष्ट्रिय मानवाधिकार आयोगको सिफारिश बमोजिम जगत बहादुर कार्की लगायत 13 व्यक्ति तथा परिवारलाई दोहोरो नपर्ने गरी 12 लाख रूपियाँ आर्थिक सहायता तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। यसै गरी मन्त्री परिषद बैठकले ऋण असुली न्यायाधिकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेश राज अर्याललाई आगामी 5 लागि पुनः नियुक्ति गर्ने, सांस्कृतिक संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारी र महाप्रबन्धकमा अशोक कुमार राईलाई 4 लागि नियुक्त गर्ने, उपभोक्ता संरक्षण नियमावली 2076 स्वीकृत गर्ने, प्रदेश तथा स्थानीय तहमा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन मापदण्ड 2076 स्वीकृत गर्ने निर्णय गरेको छ। यसै गरी एक स्वास्थ्य रणनीति 2076, एकीकृत कानूनी सहायता नीति 2076, स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम संचालन कार्यविधि 2076 र राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम संचालन कार्यविधि 2076 स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले सुदूरपश्चिम प्रदेशमा उत्तर दक्षिण जोड्ने सड़क विस्तारलाई सरकारले प्राथमिकता दिएको बताउनु भएको छ। कैलाली उद्योग वाणिज्य संघद्वारा हिजो धनगढ़ीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर खतिवड़ाले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय नाका संचालनका लागि पहल गरिने बताउनुभयो। मन्त्री डाक्टर खतिवड़ाले कैलालीको गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि भारत सकारात्मक रहेको पनि जानकारी गराउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
Wow, real mai chito.
Download ta jane fast.
Hey guys, ke cha testo fast?
Antisika 4G.
Prastut cha Nepal's fastest 4G LTE advanced network ka saath.
Yo ta saachhe nai fast rahecha.
Pachhillo pustakko NT4G LTE bina rokto 250 Mbps sammako download saathai HD movies ko bharpoor maja. NT4G LTE sucharu garnaka lagi dial garnuhos *444# Nepal Telecom Rashtrako Sanchar.
अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। चितवनको रत्ननगर 5 टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको हिजो उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने बताउनुभयो। उहाँले पार्टी र सरकार सामाजिक न्याय सहितको समाजवादको आधार तयार गर्ने र किसानलाई आत्मनिर्भर अर्थतन्त्रको पक्षमा काम गर्न अग्रसर बनाउनेतर्फ लागेको बताउनुभयो। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 7 बाधु स्थित करिडोरबाट कर्णाली नदीमा जीप खस्दा 4 मृत्यु भएको छ भने घटनामा 1 बेपत्ता भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा गाड़ी चालक बाजुराको जगन्नाथ गाउँपालिका 5 गोत्रीका 27 रमेश शाही, हिमाली गाउँपालिका 6 धुलाचौरका 35 पवन भण्डारी, कैलाली मोहन्याल गाउँपालिका 5 33 दिनेश कुमार घरती मगर र मुगु कर्मारोङका 39 पेमा लामा रहेका बाजुराका प्रहरी प्रमुख उद्धव सिंह भाटले जानकारी दिनुभयो। हिमाली गाउँपालिका धुलाचौरबाट कोल्टी आउँदै गरेको जीप सड़कबाट 500 मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर 4 कालिका स्थानको पलातामा ट्राक्टर दुर्घटना हुँदा चालक दैलेख 8-20 नगरपालिका वडा नम्बर 3 28 दिनेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर 8 सन्तपुर स्थित सड़क खण्डमा ट्रिपरले साइकललाई ठक्कर दिँदा रौतहट वृन्दावन नगरपालिका 1 राजकुमार राउत पटेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटले जनाएको छ। 20 लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले शुरू गरेको नेपाल भ्रमण वर्ष 2020 सातै प्रदेशमा शुभारम्भ भएको छ। भ्रमण वर्षमा अपेक्षाकृत रूपमा पर्यटक भित्र्याउन र यसलाई प्रभावकारी बनाउन प्रदेश तथा स्थानीय तहका सरकारहरूले समेत पर्यटकीय स्थलहरूको पहिचान गरी पूर्वाधार विकास प्रचार प्रसार र संरक्षणमा जोड़ दिनुपर्ने देखिन्छ। यसै सन्दर्भमा हामीले भ्रमण वर्षलाई थप प्रभावकारी बनाउन के गर्नुपर्ला भनी मोरङको विराटनगरमा केही व्यक्तिलाई सोधेका छौं।
भविष कुमार श्रेष्ठ धार्मिक पर्यटनको संयोजक यसलाई भव्य बनाउनको लागि हामीले 14 जिल्लामा विभिन्न स्थानीय तहमा यस्ता कार्यक्रमहरू हामीले गर्दै जानुपर्नेछ र स्थानीय पर्यटक हो बाह्य पर्यटक हो उहाँहरूलाई चाहिँ हामीले कति सुविधा दिन सक्छौँ उहाँहरूको अतिथि सत्कार कसरी गर्न सक्छौँ र हाम्रा डेस्टिनेसनहरू कसरी ब्युटिफिकेसन गर्न सक्छौँ यो कुरामा हामीले ध्यान दिनुपर्छ।
राजु चन्द्र दाहाल विराटनगर। सर्वप्रथम त अतिथि देव भवलाई उजागर गर्न सक्नुपर्छ। हाम्रो देशमा आएका अतिथिहरूलाई हामीले सम्मान गर्न सक्ने आफ्नो देशमा भएका प्राकृतिक स्रोत साधनको प्रचार प्रसार गर्न सक्यौँ र अतिथि देव भवलाई उजागर गर्न सक्यौँ भने पर्यटन प्रवर्धन वर्षलाई अगाडि बढाउन सकिन्छ।
सरिता कार्की घिमिरे जति पर्यटकहरू भित्रिनुहुन्छ त्यति नेपाललाई फाइदा पुग्ने लक्ष्य राखेर चाहिँ यो भिजिट नेपाल चाहिँ आयोजना गरिएको बन्द हडताल गर्न हुँदैन। कसरी हुन्छ सहज र सरल तरिकाबाट पर्यटक भित्राउनको लागि स्थानीय व्यवसायहरूले सस्तो सरल तरिकाले गरिदिन सक्नु भए पर्यटक भित्रेर आर्थिक उन्नति बढ्ने हुन्छ।
फडिन्द्र अधिकारी विराटनगर। सरकार व्यवसायी र स्थानीय निकाय बीचमा चाहिँ समन्वय र ती पर्यटकीय स्थलहरूको चाहिँ विषयमा प्रचार प्रसार सामग्री उत्पादन गरेर ती सामग्रीहरूलाई चाहिँ हामीले टार्गेट गरेका ग्रुपहरूसम्म पुर्याउन सकियो भने भ्रमण वर्ष सफल हुने कुरामा चाहिँ आशावादी छ।
शारदा प्रसाद दाहाल। चाहे आन्तरिक पर्यटन हुन् चाहे बाह्य पर्यटक हुन् उनीहरूलाई अतिथि देवो भव भन्ने ढंगले चाहिँ सबै तर्फबाट चाहिँ आदर सत्कार गरिदिएदेखि अरू प्रभावकारी हुने थियो। खाने बस्नेको व्यवस्था चाहिँ अति आत्मीयता ढंगले सम्मान गर्न सक्यौँ भने यसको प्रभावकारी त अरू हुन्छ।
सन्जु सापकोटा विराटनगर 3 पुष्पलाल चोक। हाम्रो लोकल रिसोर्सेसहरू जे जति छन् त्यसलाई युटिलाइज गर्नुपर्छ। आउने पाहुनाहरूलाई राम्रो व्यवहार बोली र मुस्कान सहित उहाँहरूलाई स्वागत गर्नुपर्छ। भिडमा पनि उहाँहरूलाई चाहिँ आफ्नो पन फिल हुन्छ। उहाँहरूलाई सेक्युरिटी दिएर व्यवहार प्रकट गर्न जरुरी छ।
तराईमा जाडो बढ़ेसँगै सरकारी विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई लक्षित गरी झापामा न्यानो कपड़ा वितरण अभियान शुरू गरिएको छ। झापाका केही युवाहरू मिलेर शुरू गरेको अभियान प्रभावकारी भएपछि स्थानीय तह र सामाजिक संघ संस्था पनि अभियानमा सहभागी भएका छन्। झापाबाट संवाददाता रोहित काफलेको रिपोर्ट।
मध्य पुषको ठण्डी बाक्लो हुस्सुका कारण बाक्लो र न्यानो कपड़ा नभएपछि कामदै विद्यालय जान बाध्य बाल बालिकाका लागि सामाजिक अभियन्ताहरू न्यानो कपड़ा वितरण अभियान लिएर गाउँ गाउँमा हिँडिरहेका छन्। अभियानको नेतृत्व गरेका युवा सरोज पौडेल।
न्यानो कपड़ा वितरण अभियान भनेर हामीले झापा जिल्लाको बिरतामाबाट शुरू गरेका छौँ। विभिन्न सामाजिक अभियन्ता व्यवसायीहरू जोडिनु भएको छ, पत्रकार जोडिनु भएको छ, लगायतका विभिन्न राजनीतिक दलका साथीहरूले सहयोग गरिदिनु भएको छ।
न्यानो कपड़ा वितरण अभियानमा क्रमशः सहकारी संस्थाहरू सामाजिक संस्थाहरू पनि जोडिन थालेका छन्। शिक्षालाई नै केन्द्र बिन्दुमा राखेर झापाको बिरतामोडमा सञ्चालित शिक्षा बहुद्देश्य सहकारी संस्थाले शिक्षासँग बाल बालिका कार्यक्रम अन्तर्गत अभियानसँग जोडिएर न्यानो कपड़ा वितरण गरिरहेको छ। संस्थाका अध्यक्ष सुब्रत नेउपाने।
विपन्न विद्यार्थीका लागि न्यानो कपड़ा बाँड्नुपर्छ भन्ने कार्यक्रम अन्तर्गत शिक्षासँग बाल बालिका कार्यक्रम दिएर हामीले अहिलेसम्म 150 विद्यार्थीलाई न्यानो कपड़ा वितरण गरिसकेका छौँ।
यसै गरी रोटरी लायन्स जस्ता अन्तर्राष्ट्रिय सामाजिक संस्था पनि अभियानसँग हातेमालो गर्न अगाडि सरेका छन्। अन्य सामाजिक सेवा कार्यसँगै रोटरी क्लब अफ भद्रपुरले पनि नगरका विभिन्न सामुदायिक विद्यालयमा न्यानो कपड़ा वितरण गर्दै आएको छ। क्लबका अध्यक्ष टीकाराज ढकाल।
अभियानसँग जोडिएर विभिन्न स्कूलमा न्यानो कपड़ा वितरण गरिरहेका छौँ र विद्यार्थीहरूलाई स्वास्थ्य शिविर, आँखा शिविर, कान नाकका समस्याहरूलाई पनि हामीले यो अभियानसँग जोडेर अगाडि बढाएका छौँ।
यसबाहेक देश विदेशमा रहेका मनकारी दाताले सहयोग गरेका छन् भने बिरतामोड नगरपालिकाले अभियानका लागि बजेट नै छुट्याइदिएको छ। यसले विपन्न बाल बालिकालाई निरन्तर विद्यालय जान प्रेरित गर्ने देखिन्छ। रेडियो नेपाल, रोहित काफले, भद्रपुर, झापा।
मौसममा बदली भएसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हिमपात शुरू भएको छ। सुदूरपश्चिमका अछाम, दार्चुला, बाजुरा, बझाङ, डडेलधुरा, डोटी, बैतडी लगायतका जिल्लाका उच्च भेगमा हिमपात हुँदा चिसो निकै बढ़ेको स्थानीयले बताएका छन्। अछामका खप्तड, रामा रोशन, कमल बजार, चौरपाटी, ऋषिदह, सुतार, दर्ना लगायतका क्षेत्रमा हिउँ पर्दा वस्तुभावलाई घाँसपात गर्न समस्या भएको स्थानीयले बताएका छन्। बैतडीको खोडपे, श्रीभावर, ढोल्या मोड, सिगाजधुरा लगायतका क्षेत्रमा हिमपात भएको छ। यसै गरी रूकुम पूर्वका पुथा, उत्तर गंगा र सिस्ने गाउँपालिकाका उच्च भूभागमा हिमपातका कारण चिसोले जनजीवन प्रभावित भएको छ। पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नम्बर 5 स्थित राम तुलसी माविमा अत्याधुनिक छात्रा मैत्री शौचालय बनेपछि छात्राहरूलाई सहज भएको छ। महिनावारी भएका समयमा विद्यालय नजाने, विद्यालय समयमा महिनावारी भए बीचमै घर फर्कने छात्राहरू अहिले सुविधा सम्पन्न छात्रा मैत्री शौचालय बनेपछि समस्याबाट मुक्त भएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
कक्षा 10 अध्ययनरत छात्रा सन्ध्या अधिकारीलाई महिनावारीको समय आएपछि निकै पिरल थियो। तर अहिले शौचालयको राम्रो प्रबन्ध भएपछि महिनावारीका समय निर्धक्कका साथ उहाँ विद्यालय जानुहुन्छ।
मिन्स भएको बेलामा महिनामा दुई तीन दिन चाहिँ विदा लिएर घरै बस्नु पर्थ्यो, अनि टोयलेट पनि प्रशस्त मात्रामा नभएको समयमा जान पाइन्थेन, तर अहिले त्यस्तो समस्याबाट मुक्त भएको छ, अहिले धेरै शौचालय बनेको छ।
कक्षा दशकै अर्पणा खनाल पनि महिनावारीका बेला बीचमै विद्यालय छाडेर घर फर्किने गर्नुहुन्थ्यो। उहाँलाई महिनावारीको समय बिताउन निकै कष्ट पर्थ्यो। विद्यालयमै सेनेटरी प्याडको व्यवस्था र छात्रा मैत्री शौचालय बनेपछि सहज भएको उहाँ बताउनुहुन्छ।
एकदमै सजिलो भएको छ, होइन, पहिला चाहिँ थिएन, अनि नहुँदाखेरि हरेक त्यो मिन्सको पिरियडमा स्कुलमा आएर घरमै बस्ने थियो, अनि अहिले चाहिँ सबैजना स्कुल आउँछन्, एकदमै राम्रो छ। प्याड चाहिँ रेड क्रसबाट मिल्छ, छुट्टै राख्ने छ ठाउँ।
छात्रा मैत्री शौचालय बनेपछि अहिले महिनावारीका समय विद्यालयमा छात्राहरूको अनुपस्थिति हुने दरमा शून्यता छाएको छ। करिब 23 लाखको लागतमा 15 कोठा सहितको अत्याधुनिक छात्रा मैत्री शौचालय निर्माण भएको छ। विद्यालयमा हाल 40 कोठा सहितको शौचालय दैनिक प्रयोगमा छ, जहाँ एकै पटकमा 125 जनाले प्रयोग गर्न सकिने बताउनुहुन्छ विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल।
15 कोठा बराबरको शौचालय निर्माण गरेका छौँ, 8 कोठा छात्राहरूको लागि र 7 कोठाहरू छात्राको लागि बनाइएको छ भने साझा रूपमा एकैचोटि 25 जना छात्र जान सक्ने र 25 जना छात्राहरू जान सक्ने गरी युरिनल शौचालयको निर्माण गरिएको छ। त्यो समयमा स्कूल नआउने विदा मागेर जाने विद्यार्थीहरू संख्या त घटेको छ।
सेनेटरी प्याडको व्यवस्था छात्रा मैत्री शौचालयले नियमित विद्यालय आउने गरेको शिक्षिका विनिता भट्टराई बताउनुहुन्छ।
आजभोलि शौचालय पनि त्यस्तै बनिया छ, 6 क्लासदेखि माथि 10 क्लाससम्मलाई शौचालयमा लगाएर देखाउँछ, विद्यालय छोडेर जाने पढाइ र बाधा पर्ने त्यस्तो केही पनि छैन।
विद्यालयमा 2100 विद्यार्थी मध्ये करिब 1000 हारारीमा छात्राहरू रहेका छन्। छात्रा मैत्री शौचालयका कारण छात्राहरूको शैक्षिक गुणस्तरमा समेत सुधार आएको पाइएको छ। रेडियो नेपालका लागि विष्णु खनाल पाल्पा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इराकको राजधानी बगदाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेपास्त्र प्रहारमा पनि इराकी अर्धसैनिक बल पीएमएफका 7 जनाको मृत्यु भएको छ। पीएमएफ समूहका अनुसार समूहको उच्च पदस्थ अतिथि बोकेर विमानस्थलबाट फर्कने क्रममा गराइएको 2 सवारी साधन लक्षित आक्रमणमा 5 लडाकु र 2 जना अतिथि मारिएका हुन्। पीएमएफले क्षेप्यास्त्र प्रहार अमेरिकाले गराएको आरोप लगाएको छ। अफ्रिकी राष्ट्र सुडानको पश्चिमी राज्य डाफर स्थित आन्तरिक शरणार्थी शिविरमा अरेबियन र अफ्रिकी जातीय समूहबीच भिडन्त हुँदा कम्तीमा 24 जनाको मृत्यु भएको छ। आन्तरिक शरणार्थी शिविरमा अरबी समूहले जथाभावी गोली प्रहार गरेर मानिसहरूको हत्या गर्न थालेपछि 2 समूहबीच भिडन्त भएको थियो। घटनाको छानबिनको माग गर्दै त्यहाँका विद्रोही समूहले सरकारसँग हुने भनिएको वार्ता रद्द गरेका छन्। अब आर्थिक समाचार।
सहस्राब्दी पदमार्ग मिलेनियम ट्रेकको थप प्रवर्धन र विकास गर्न सद्भावना दूत नियुक्त गरिने भएको छ। तनहुँको दुलेगौड़ाबाट स्याङ्जाको रामबाछालाई जोड्ने सो पदमार्गको दूरी 72 किलोमिटर रहेको छ। मिलेनियम ट्रेक व्यवस्थापन समितिले पदमार्ग क्षेत्रमा 50,000 पदयात्री हिँडाउने लक्ष्य सार्वजनिक गर्दै स्वदेश तथा विदेशमा दूत नियुक्तिको तयारी गरेको हो। समितिले आगामी माघ महिनाभित्र स्वदेश तथा विदेशका लागि पदमार्गका सद्भावना दूत नियुक्ति गर्ने गरेको महासचिव हर्क गुरूङले जानकारी दिनुभयो। स्याङ्जाको गल्याङ नगरपालिकाले जमीनको वर्गीकरण गरी भूमि बैंक स्थापना गर्ने तयारी गरेको छ। भू उपयोग नीति अनुसार नगरपालिकाले नगरभित्रका 11 वडाका जग्गालाई 11 भागमा वर्गीकरण गरी त्यसैको आधारमा आगामी माघ मसान्तभित्र भूमि बैंक स्थापना गर्ने तयारी गरिरहेको गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले जानकारी दिनुभयो। नगरपालिकाले सबै वडामा प्राविधिक संघको समन्वयमा भूमि वर्गीकरणको काम माघ मसान्तसम्म सक्न वडा अध्यक्ष तथा जनप्रतिनिधिलाई सूचना समेत जारी गरेको छ। धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वर्धन दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवर्धन भन्ने मूल नाराका साथ 6 नुवाकोट महोत्सव आगामी माघ 16 गतेदेखि 26 गतेसम्म हुने भएको छ। नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव बट्टार स्थित बसबाग क्षेत्रमा हुनेछ। संघका अध्यक्ष तारा बहादुर कार्कीले 11 दिनसम्म सञ्चालन हुने महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पुर्याउने बताउनुभयो। उहाँले 240 कक्ष रहने महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, घरेलु उत्पादन, हस्तकलाका सामग्री र जिल्लाका 12 स्थानीय तहको पहिचान सहितका कक्ष राखिने जानकारी दिनुभयो।
अर्जुन श्रेष्ठ आर्थिक समाचारका साथमा अब खेल समाचार।
जारी शहीद स्मारक ए डिभिजन लीग फुटबल प्रतियोगितामा विभागीय क्लब एफएफले पहिलो जित दर्ता गरेको छ। सातदो बाटो स्थित एन्फा मैदानमा व्यवहार भएको खेलमा एफएफले सरस्वती क्लबलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। जारी लीगमा एक खेल मात्रै बराबरी खेलेको एफएफले जितसँगै तालिकामा 4 अंक बनाएको छ। त्यस्तै सरस्वतीले अहिलेसम्म जितको स्वाद चाख्न पाएको छैन। एफएफ तर्फबाट दुवै गोल आशिष लामाले गरेका थिए। सरस्वतीका तर्फबाट विनोद केसीले गोल गरेका थिए। लीगको पाँचौं चरणका खेलहरू अब शनिबारदेखि दशरथ रंगशालामा आयोजना हुनेछन्। मनमोहन मेमोरियल एक दिवसीय क्रिकेट प्रतियोगिता प्रदेश नम्बर 1 प्रदेश नम्बर 5 68 रनले पराजित गरेको छ। इनरुवा रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको प्रदेश नम्बर 1 31 ओभर 2 बलमा 120 रन बनायो। 121 रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर 5 18 ओभर मात्र 52 रनमा समेटियो। प्रतियोगिता अन्तर्गत शुक्रबार प्रदेश नम्बर 5 र प्रदेश नम्बर 3 प्रतिस्पर्धा गर्नेछन्। एभरेस्ट प्रिमियर लीग क्रिकेटको नयाँ मिति सार्वजनिक भएको छ। मार्च 14 शुरू हुने प्रतियोगिता मार्च 28 सकिनेछ। यो मितिलाई नेपाल क्रिकेट संघले स्वीकृति दिइसकेको र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई स्वीकृतिका लागि पठाइएको छ, जसका लागि ईपीएल आयोजकले पहिलो श्रेणीको खेलाड़ीको नाम सार्वजनिक गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य समेत रहेका 14 खेलाड़ीलाई पहिलो श्रेणीमा राखिएको छ। यो श्रेणीमा रहेका खेलाड़ीको न्यूनतम मूल्य 2,00,000 रूपियाँ तोकिएको छ। त्यो भन्दा माथि खेलाड़ीलाई भित्राउन बोली लगाउनु पर्नेछ, जसमा खेलाड़ीमाथि लागेको बोलको 60% खेलाड़ीलाई र 40% फ्रेन्चाइज टीमलाई जानेछ। एक टीमले बढ़ीमा 2 खेलाड़ीलाई किनबेच गर्न पाउनेछ। यसका साथै विदेशी खेलाड़ीको हकमा गत संस्करणको ईपीएलदेखि आउने संस्करणसम्म नेपालको अन्य फ्रेन्चाइज लीगमा खेलेका खेलाड़ीले ईपीएलमा खेल्न नपाउने भएका छन्।
अझ एवं खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्यत बदलिरही केही भागमा हल्का वर्षा हुने र उच्च पहाड़ी भागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 18 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5 डिग्री सेल्सियस, वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 16 18 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:55 भयो भने सूर्यास्त भरे 5:21 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कालापानी, लिपुलेख र लिम्पियाधुरा लगायतका सीमा विवाद सम्बन्धमा राष्ट्रिय सभामा दर्ता भएको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत। आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टद्वारा जानकारी। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वार तय गर्न र प्रतिनिधि सभाको सभामुखबारे निर्णय गर्न नेकपा सचिवालय बैठक आज बस्दै। राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न राजनैतिक दलसँग तालमेलका लागि पहल गर्ने नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको निर्णय। सूचना प्रविधि विधेयकका विषयमा फैलाइएका भ्रममा नपर्न संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाको आग्रह। र इराकको राजधानी बगदाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र प्रहारमा अर्धसैनिक बल पीएमएफका 7 मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।